سورہ تو ختم ہو لیا, ابھی ہم نے تیسرے آخری عشرے کا استقبال کیا. اللہ تبارک و تعالی بقیہ ایام عافیت کے ساتھ پورے فرمائے, ان مبارک اوقات کی جیسی قدردانی ہونی چاہیے اس کی قدر کرنے کی ہمیں توفیق عطا فرمائے. یہاں جو ہم اکٹھے ہوئے ہیں, بالخصوص یہ اعتکاف ابھی عصر کے بعد اعتکاف کے کچھ آداب پڑھے جا رہے تھے, تو ان آداب کی کما حق ہو ادائیگی کی اللہ تعالیٰ ہمیں توفیق عطا فرمائے. بہت سارے آداب کی کتابیں آپ کو پڑھنی پڑیں گی, اعتکاف کے آداب, روزے کے آداب, سفر کے آداب, کیا آپ سفر میں ہیں. اخوان طریقت کے آداب کہ ایک ہی طریق اور رستے پر ہم سب چل رہے ہیں, جنہیں اخوان طریقت کہا جاتا ہے, تو اس پر مستقل کتابیں ہیں آداب اخوان طریقت. یہاں آپ کے اس مجمع میں بہت سارے حفاظ قراء علماء ہوں گے, تو ان مشائخ کے آداب دسترخوان پر اکٹھا کھانا ہوگا. پتہ نہیں کتنی کتابیں آپ کے لیے کھل گئی ہیں کہ جو آپ کے ذہن میں ہونے چاہیے تمام آداب. اور سب سے اہم ترین, جیسا گزشتہ کل بھی عرض کیا تھا, آداب مساجد, اس پر کتنی کتابیں ہیں. تو ہم مسجد میں ہیں 10 دن کے لیے, مسجد کے آداب بھی بڑے سخت ترین ہیں. یہ جتنے میں نے جتنی قسم کے آداب اور جتنی کتابیں آداب کی گنوائیں, یعنی یقیناً ان سب پر مستقل کتابیں لکھی گئی ہیں, تو اگر ہم ان کی رعایت کریں گے تب تو ہم کچھ حاصل کر پائیں گے, اور اگر ایسا نہ ہوا تو پھر با ادب با نصیب, بے ادب بے نصیب, بے ادب محروم گشت از فضل رب. یہ ابلیس نے حضرت آدم علیہ نبینا علیہ الصلاۃ والسلام کے سجدے کے وقت جو اشکال کیا تھا, اسی کو شاعر نے اس میں بیان کیا کہ اس بے ادبی کی وجہ سے وہ کہاں سے کہاں پہنچ گیا. جتنی عبادتیں ریاضتیں اس وقت تک ابلیس نے کی تھی, حضرت آدم علیہ نبینا علیہ الصلاۃ والسلام نے اس وقت تک اتنی نہیں کی تھی, مگر آپ اس کا حال جانتے ہیں کہ کہاں سے کہاں وہ پہنچا. اور حضرت آدم علیہ نبینا علیہ الصلاۃ والسلام سے بھی ایک چوک ہوئی. وضل وغوا کا بعض جاہلوں نے ترجمہ کیا, وہ گمراہی کے گڑھے میں جا گرے. میں نے اس لیے لفظ استعمال کیا کہ ان سے جو چوک ہو گئی. تو جو حضرت آدم علیہ نبینا علیہ الصلاۃ والسلام سے چوک ہوئی, تو ان کے لیے تو بہت بڑی نعمت ثابت ہوئی. ان کے لیے کیا, کائنات کے لیے بہت بڑی رحمت ثابت ہوئی ان کی یہ چوک. کیوں کہ حضرت آدم علیہ نبینا علیہ الصلاۃ والسلام جنت میں رہتے تو جنت میں کیا تھا, کھاؤ پیو نعمتوں سے مزے اڑاؤ, اتنا ہی تھا. इस चूक के नतीजे में कभी ऐसी कोई चूक हो जाती है, गलती हो जाती है, तो बड़ी नेमतें इंसान कभी पा जाता है, बशर्ते के अब कैसे संभलना चाहिए वो संभल सके। जैसे इबलीस कहाँ से कहाँ गिरा, और हज़रत आदम अला नबी अलैहिस्सलाम ने अपने आप को संभाल लिया, तो खुद कहाँ पहुँच गए और अपनी ज़ुर्रियत को कहाँ से कहाँ तक पहुँचा दिया। कि बेअदबी तो बशर है, कभी इंसानों से हो जाती है। जैसा कि सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम के पास नजरान में ईसाइयों की हुकूमत थी, और नजरान में ईसाई रहते थे जो आजकल सऊदी अरब में है और यमन की बॉर्डर पर है। तो वहाँ से सरकार दो आलम सल्लल्लाहु अलैहि वसल्लम के पास एक वफ्द आया जिसमें वहाँ के असाकिफा और रुअसा पर वो वहाँ के असाकिफा और रुअसा पर वो वफ्द मुश्तमिल था। आप सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में आए और फिर वापस जब जा रहे थे तो आप सल्लल्लाहु अलैहि वसल्लम ने एक ग्रामी नामा अहले नजरान के लिए तारीफ़ फरमा कर इनायत फरमाया। अब वो सफ़र में हैं, वापस जा रहे हैं। जो उस वक्त के रईस थे उस कुफ, उनके एक भाई थे, उनका नाम था बशीर। तो वो जा रहे हैं, सफ़र हो रहा है, तो उन्होंने रास्ते में सोचा कि मैं तो रईस हूँ और मुझे ही हुक्म हुआ है कि ये ग्रामी नामा वहाँ ले जाकर अहले नजरान को पहुँचाना है, उनके सामने पढ़ना है। तो उन्होंने उसको पढ़ने के लिए खोला। रिवायत में है कि अजीब इत्तेफाक कि उन्होंने वो ग्रामी नामा पढ़ने के लिए खोला और अचानक जिस ऊँटनी पर वो सवार थे उसने ठोकर खाई और वो गिरी, तो एक तरह से हादसा हो गया। हम वो घोड़े के बहुत सारे किस्से हैं हमारे घुड़सवारी के, तो एक दफ़े तीन चार थे हम, अभी हिप्स कर रहे थे, तुम्हारे नाना जान ने सिर्फ सवारी के लिए घोड़ा रखा हुआ था, तो हम फिर कभी निकल जाते थे वो रेस करते थे। तो ये घोड़ा दूसरे से टकराने से बचने के लिए ज़रा सा ऐसा हमारा घोड़ा हुआ कि वो जीन टूट गया और उलट करके वो नीचे आ गया, तो मैं भी नीचे आ गया। मगर जिस तरह वो उस दिन वो दूसरे घोड़े का सुनाया था यूसुफ भाई पटेल साहब का घोड़ा, कि मैं तो बहुत तेज़ चलाता हुआ जा रहा हूँ, देखा कि ये तो सब हमवार रास्ता है, मुझे नहीं पता कि इस रास्ते में बीच में कहीं कोई खाड़ी आती है और उसमें पानी है और काफ़ी चौड़ी है और उसमें काफ़ी नीचे उतरना है। तो मैं तो अपने धुन में देख रहा हूँ कि चारों तरफ खेत है, घोड़े ने अचानक देखा कि सामने के ओ ये तो बैंक आ गया। अब घोड़ा इतना तेज़ है कि अपने आप को रोक भी नहीं सकता, वहाँ पहुँच कर अपने आप को रोकने की कोशिश करेगा तो भी वो गिरेगा। तो घोड़े ने फैसला किया कि क्या करना है, उसने जो छलांग लगाई इस बैंक से लेकर उस बैंक तक, काफ़ी चौड़ी वो खाड़ी, तो मैं नीचे उतरा, उससे लिपट गया और उसको बोसे दिए घोड़े को। तो इसी तरह वो तो किसी का था, जो हमारा अपना घोड़ा था, तो उसने देखा कि मालिक गिर गया, तो उसके मैं देख रहा हूँ कि आसमान के बजाय उसका पेट नज़र आ रहा है घोड़े का, मैं बिल्कुल बीच में, एक कदम उसने आगे पीछे नहीं किया। तो वो ठोकर खाकर जैसे ही वो ऊँटनी गिरी के जो उस कुफ के भाई थे बशीर, उन्होंने कहा कि देखो ये بدفعلی ہے, ان کے یہاں بدفعلی بہت چلتی تھی, بعض گھروں میں بھی چلتی ہے. اللہ تعالیٰ اس جاہلیت سے ہماری حفاظت کروائے. تو وہ کہنے لگا کہ اپنے بھائی سے کہ اس کو دیکھو تم نے یہ خط کھولا اور یہ گری, اور یہ کہہ کر اس نے دو جہان کے سردار سرکار دو عالم صلی اللہ علیہ وسلم کی شان کے خلاف کوئی کلمہ زبان سے نکالا. تو فوراً یہ بے ادبی میں سنا رہا ہوں کہ فوراً بھائی نے ٹوکا کے توبہ توبہ استغفر اللہ. اب تک وہ سارے اسلام نہیں لائے تھے, ٹوکا اور اس نے کہا کہ وہ تو نبی و حادر امہ, نبی و حادر زمان, اس زمانے کے وہ نبی ہیں اور آخری نبی ہے, تم نے یہ کیا ان کے متعلق کلمہ کہا. اس وقت وہ بشیر چپ ہو گئے, لیکن پھر چپ رہ نہیں سکے, ان کو افسوس ہوا, اتنا افسوس ہوا کہ وہ چونکہ اب تک تو یہ سمجھ رہے تھے کہ ہم تو عیسائی ہیں اور انہوں نے خط کسی کے نام دیا ہے اور وہ دعویٰ کرتے ہیں. اب بھائی نے جب ڈانٹا تو عقل آئی کہ اچھا واقعی نبی ہیں, پھر مجھے اس بے ادبی جو مجھ سے سرزد ہوئی, جو کلمہ میری زبان سے نکلا, اس کی معذرت کے لیے حاضر ہونا چاہیے. تو سوچتے رہے, کچھ دور جا کر انہوں نے فیصلہ کیا کہ نہیں, جب میں گھر نہیں واپس جا سکتا جب تک واپس جا کر ان سے معافی نہ مانگوں. فوراً رخ موڑا سواری کا اور مدینہ منورہ پہنچے, تو جو وہاں پہنچتا تھا وہ تو پھر دنیا آخرت کا ساتھی بن جاتا تھا, دنیا آخرت میں غلامی اس کو مل جاتی تھی. سرکار دو عالم صلی اللہ علیہ وسلم کی غلامی میں اخیر تک رہے, پھر واپس گئے نہیں. تو یہ ان کے لیے بے ادبی کتنی مبارک ثابت ہوئی, جیسے حضرت آدم علیہ نبینا علیہ الصلاۃ والسلام کے لیے, کہ بے ادبی ابلیس سے بھی ہوئی مگر وہ گرتا ہی چلا جا رہا ہے ابھی بھی. لو بین نہ بجمائیں, اور زیادہ گہری کر رہا ہے اپنے لیے خندق. لیکن حضرت آدم علیہ نبینا علیہ الصلاۃ والسلام سے جو چوک ہو گئی, تو اس چوک پر حضرت آدم علیہ نبینا علیہ الصلاۃ والسلام نے حق تعالیٰ شانہ کے سامنے گڑگڑانا, معافی شروع کی. تو اس کے نتیجے میں میں نے جو عرض کیا کہ جیسے کہتے ہیں کہ دنیا سجن المؤمن, تو جس طرح جہاں جب یہ قید خانے کے طور پر یہ ملا ہے تو بہت ساری نعمتیں بھی ملی ہیں. کیا نعمت ملی؟ یہ گزشتہ کل میں نے عرض کیا تھا کہ یہ لفظ محبت بڑا پیارا ہے. حضرت جب یہ کہیں آ جاتا تھا تو حضرت شیخ نبر اللہ مرقدہ دسیوں شعر پڑھ دیتے تھے, اے عشق خوش سودائے ماں طبیب جملہ علت ہائے ماں, کہ اے عشق تو کتنا اچھا ہے, ہماری ساری بیماریوں کا مداوا تیرے پاس ہے. تو اسی طرح لفظ محبت پر حضرت کتنے سارے شعر سناتے تھے. تو حضرت آدم علیہ نبینا علیہ الصلاۃ والسلام سے چوک کیا ہوئی کہ حکم تھا کہ یہ پودا, اس کا یہ دانہ مت کھانا. تو اس لفظ محبت کے لیے میں نے آج تلاش کیا کہ آپ لوگوں سے کہا بھی تھا کہ بھئی محبت کی تعریف بھی کی گئی ہے اور محبت کسے کہتے ہیں, تو ابن قیم نے کوئی 25 سے زیادہ قول بیان کیے ہیں کہ محبت کیا ہے, جس کے لیے امام احمد ابن حنبل رحمۃ اللہ علیہ نے تو ادب کے خاطر یہ جواب دیا تھا کہ جب تک یہ بشر حافظ زندہ ہے میں اس کا جواب نہیں دوں گا, ان سے پوچھو. تو وہ تلاش کرتا رہا میں, تو وہ سارے اقوال دیکھے کہ کیا کہتے ہیں اس کی تعریف کیا کی گئی ہے. لیکن یہ چونکہ کوئی باب شریعت نہیں ہے, قرآن اور حدیث کی تشریح نہیں ہے کہ کوئی مجتہد ہونے کا الزام لگائے, یہ تو اشارات صوفیہ ہوتے ہیں لطائف. تو آج آپ لوگوں کی برکت سے ابھی نماز میں مجھے خیال آیا کہ یہ جو حضرت آدم علیہ نبینا علیہ الصلاۃ والسلام کے کو چوک ہوئی, اس کے نتیجے میں جو انعامات ملے ان میں سب سے بڑا انعام یہ ملا محبت. اور یہ انعام کیسے ملا کہ وہ جس طرح میں نے کہا کہ حضرت فرمایا کرتے تھے کہ محبت پر اشعار پڑھتے, عشق کے اوپر اشعار پڑھتے, تو وہ شاعر کہتا ہے کہ تم دل چرانا سیکھ گئے, تم دل لبھانا کیا جانو, ہم تمہیں کبھی منا لیتے تھے, تم ہمیں منانا کیا جانو. تو حضرت آدم علیہ نبینا علیہ الصلاۃ والسلام سے چوک ہوئی تو اب محبوب روٹ گئے کہ ہم نے تو کہا تھا کہ اس کو مت کھاؤ. کس کو مت کھاؤ؟ یہ عقل شجرا, اس شجرا سے تم مت کھاؤ. تو اور اس سے تم نے کھایا تو اب ہم تم سے ناراض, چلو یہاں سے نیچے جاؤ. اب رو رہے ہیں آدم علیہ السلام, تو رولایا تو کس چیز پر رولایا؟ وہ حبہ, ایک دانہ کھایا تھا. کیا کھایا تھا؟ دانہ. تو اس دانے کے کھانے کی وجہ سے آدم علیہ السلام کو جو نعمت دی گئی کیا؟ محبت. اور یہ محبت ایسی دی گئی کہ ساری عمر روتے رہے. اور یہ جو لطف جو اس نعمت میں ہے, لطف وہ دنیا کی کسی نعمت میں نہیں ہے جو حق تعالیٰ شانہ کو منانے میں ہے کہ وہ ہم سے روٹھے ہوئے ہیں. اور یہ ساری ساری زندگی ہم تمام اولیاء کرام حق تعالیٰ شانہ کی یاد میں اس کو منانے میں روتے رہتے ہیں کہ جس طرح ہمارے بابا آدم سے چوک ہوئی تھی, تو ہم ہر قدم چوک نہیں جان بوجھ کر غلطیاں کر رہے ہیں, پوری معصیت کر رہے ہیں, اب اس کے لیے رو. اور کتنا روتے تھے کہ جیسے گزشتہ سال میں نے سنایا تھا کہ حضرت گنگوئی نور اللہ مرقدہ نے حضرت حاجی امداد اللہ صاحب مہاجر مکی رحمۃ اللہ علیہ سے عرض کیا کہ حضرت دل بہت سخت ہو گیا, بہت دل پتھر کی طرح سخت ہو گیا ہے. تو حضرت نے کوئی جواب نہیں دیا. حضرت گنگوئی رحمۃ اللہ علیہ فرماتے ہیں کہ پھر حضرت کی کیا توجہ ہوئی تو جو گریا اور رونے کی کیفیت شروع ہوئی, تو شروع میں تو مزہ آتا تھا, روتے روتے یہاں تک کہ ایک وقت ایسا آیا کہ پھر اب دوبارہ حضرت کی خدمت میں جا رہے ہیں. حضرت حاجی امداد اللہ صاحب مہاجر مکی رحمۃ اللہ علیہ کی خدمت میں حاضر ہو کر عرض کرتے ہیں کہ حضرت اب تو برداشت نہیں ہوتا, پسلیاں ٹوٹتی ہیں, روتے روتے برداشت نہیں ہوا. تو حضرت کی پھر توجہ, تو وہ حال بدل گیا, موقوف ہو گیا. مگر کچھ عرصے کے بعد پھر وہ لطف یاد آیا کہ وہ اسی میں مزہ تھا. تو پھر آ کر حضرت سے عرض کیا تو حضرت نے ہنس کر ارشاد فرمایا کہ اگر پھر پسلیاں ٹوٹیں گی تو یہ تمام اولیاء اللہ کو جو رونے میں مزہ آتا ہے وہ صرف اسی محبت کی خاطر. حق تعالیٰ شانہ یہ ہمیں بھی عطا فرمائے. سرکار دو عالم صلی اللہ علیہ وسلم سے لے کر تمام انبیاء کرام علیہ الصلاۃ والسلام اسی وجہ سے خلوت میں جا کر اسی ایک محبوب کو دل میں بسا کر اسی کی تلاش میں اور اسی کو منانے میں لگے رہتے تھے. تو ہم بھی چند دن کے لیے جو یہاں حاضر ہوئے ہیں, ان دنوں کی حق تعالیٰ شانہ ہمیں کما حق و قدردانی کی توفیق عطا فرمائے, اور وہ اس طرح کہ ہم ہر وقت اپنے آپ کو مشغول رکھیں. اعتکاف میں ہم نے हमारे पीर साहब को एक दफ़े देखा वहाँ सहारनपुर में, मस्जिद से लेकर जो बैतुल खला का फासला है, अभी तो इस वक्त क्या हाल है नहीं मालूम, हज़रत शेख रहमतुल्लाह अलैह के ज़माने में साल हर साल जो रहा तो बिल्कुल आखिरी कोने पर दूर जाकर बैतुल खला बने हुए थे, काफ़ी फासला था। तो मैंने देखा कि एक साहब हैं, तो हज़रत पीर साहब मस्जिद से निकले, तेज तेज जा रहे हैं बैतुल खला की तरफ, तो वो भी उनके पीछे तेज तेज, उनको कोई काम होगा। जब हज़रत वहाँ से फारिग होकर निकले तो हज़रत के करीब पहुँच कर वो कुछ कह रहे हैं, हज़रत पीर साहब अपने धुन में आगे चल रहे हैं, जवाब नहीं दे रहे हैं, कुछ नहीं। और फिर उन्होंने सोचा होगा कि सुना नहीं तो और ज़रा ज़ोर से, फिर और करीब पहुँच कर, न डांट रहे हैं न गुस्सा न कुछ, वो अपना काम किए जा रहे हैं और वो बार बार अपनी बात पहुँचाने की कोशिश कर रहे हैं। तो जब अगर पीर साहब वजू फरमाने लगे तो मैंने उनसे चुपके से इशारा किया, मैंने कहा कि अभी ये बात नहीं करेंगे, तो मस्जिद में तुम वापस पहुँचो तो वहाँ जाकर मुख्तसर अर्ज़ कर देना, तो सिर्फ सुन लेंगे, अगर जवाब देना हुआ तो हाँ ना, एहतिकाफ में इतना ही बोलना चाहिए। मस्जिद से बाहर कतन हज़रत मौलाना इलियास साहब रहमतुल्लाह अलैह से इन्होंने सीखा, हज़रत पीर साहब ने, कि उनकी आदत थी कि मस्जिद से मौतकी बाहर निकले तो वहाँ तो कतन कोई गुफ्तगू नहीं करनी चाहिए, जिस काम के लिए निकला वो काम इस्तिंजा वज़ू फारिग होकर वापस मस्जिद में आ जाए, और वहाँ मस्जिद में भी जो दुनियावी ज़रूरत की बातें हैं वो मुख्तसर जितनी हाँ ना, उससे ज़्यादा नहीं, वरना बाकी सारा अपना वक्त ज़िक्र लिसानी, ज़िक्र बिल लिसान, ज़िक्र बिल जनान, ज़िक्र बिल सिर, ज़ुबान से तिलावत ज़िक्र होता रहे, ज़ुबान थक जाए तो फिर दिल से होता रहे, दिल के से आगे एक और मुकाम है कि रूह के ज़रिए सिर के ज़रिए अल्लाह तक पहुँचने की कोशिश करें। अल्लाह तबारक व ताला जो इन बुज़ुर्गान दीन ने तरीक़ा जारी किया है इससे लुत्फ़अंदोज़ होने की और उसको अपनाने की अल्लाह शानो हमें तौफीक अदा फरमाए।